الحمد لله وكفى الحمد لله وكفى والسلام على عباده الذين اصطفى اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم لقد جاءكم رسول من انفسكم عزيز عليه ما عنتم حریص علیکم بالمؤمنین رؤوف الرحیم سبحان ربک رب العزۃ عما یصفون سلام علی المرسلین والحمد للہ رب العالمین اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم لقد جاءكم رسول من انفسكم اور تحقیق تمہارے پاس آئے رسول جو تم میں سے ہی ہے عزیز علیہ ما عنتم جو کچھ تمہارے لیے نقصان دے وہ ان پر گرا گزرتا ہے حریص علیکم اور جو چیز تمہارے فائدے میں ہے اس کے لیے وہ حریص ہے بالمؤمنین رؤوف الرحیم اور وہ مومنوں کے ساتھ محبت والے رحمت والے ہیں اس دنیا میں جتنے بھی اچھے لوگ گزرے ہیں جتنے بھی وہ لوگ جن کو ہر معاشرہ اچھا کہتا ہے اور اچھے لوگ کون جو دوسروں کو فائدہ دینے والے ہیں تو دوسروں کو فائدہ دینے والا جو شخص ہوتا ہے ہر معاشرے میں اچھا سمجھا جاتا ہے مسلمانوں کے معاشرے میں بھی ایسا شخص جو دوسروں کو فائدہ دیتا ہے وہ پسند کیا جاتا ہے بلکہ اس کے بارے میں تو نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ خیر الناس من ینفع الناس جو دوسروں کو فائدہ دینے والا تو لوگوں میں سب سے بہترین انسان ہے تو دوسروں کو فائدہ دینے والا مسلمانوں میں تو بہت ہی پسند کیا جاتا ہے مگر کافروں میں بھی دوسروں کو فائدہ دینے والا بہت پسند کیا جاتا ہے ہر معاشرے میں ایسے لوگ گزرے ہیں جنہوں نے اپنی قوم کو فائدہ دیا بے لوس طریقے سے فائدہ دیا اور اس لیے لوگ ان کی عزت بھی کرتے ہیں ان کے اس دنیا سے چلے جانے کے بعد بھی ان کی تعریفیں کرتے ہیں کئی مرتبہ ان پہ کتابیں بھی لکھی جاتی ہیں اور کئی مرتبہ جو ہے وہ ان کو قوم کا والد کہا جاتا ہے کہ انہوں نے اپنی آپ کو نہیں دیکھا دوسروں کی فکر کی حتیٰ کہ باہر کے ملکوں میں مغربی دنیا کے اندر یونیورسٹیوں کے اندر جو لوگ ایڈمیشن لیتے ہیں داخلے لیتے ہیں اگر کسی کے نمبر تھوڑے بھی ہو مگر اس نے یہ بے لوسی کے ساتھ دوسروں کی خدمت کے کام کیے ہوں جس کو انگریزی میں والنٹیئر ورک کہا جاتا ہے تو اگر وہ اپنی جو اپلیکیشن ہوتی ہے اس کے اندر یہ لکھے گا کہ ٹھیک ہے میرے نمبر تو تھوڑے ہیں مگر میں نے یہ والنٹیئر ورک خوب کیا ہے تو کئی مرتبہ دنیا کی بڑی بڑی یونیورسٹیاں نمبر تھوڑے ہونے کے باوجود بھی اسے ایڈمیشن دے دیتی ہیں کہ ان معاشروں میں یہ دوسروں کو فائدہ پہنچانے والا اچھا سمجھا جاتا ہے تو ہر معاشرے میں دوسروں کو فائدہ پہنچانے والا اچھا ہی سمجھا جاتا ہے سچی بات تو یہ ہے کہ جو دوسروں کو فائدہ پہنچانا ہے یہ انسان کو جانوروں سے الگ کرتا ہے انسان کو فطری طور پہ اللہ نے ایسا بنایا ہوا ہے कि वो दूसरों को नुकसान में देख के, तकलीफ़ में देख के उसका दिल परेशान होता है। इंसान के अंदर, हर इंसान के अंदर ये सिफ़त अल्लाह ने रख दी है। अल्लाह ताला ख़ुद कुरान पाक में फरमाते हैं, लक़द खलकनल इंसान फ़ी अहसन तकवीम, इंसान को अल्लाह ने बड़ा बेहतरीन बनाया है, उसके अंदर बड़ी अच्छी अच्छी सिफात। सुम्मा रददनाहु असफल असाफिलीन, मगर फिर वो गलतियां गुनाह करता है, उसका दिल सख्त हो जाता है, तो वो बिल्कुल सबसे निचले दर्जे में चले जाता है। तो हर माशरे में अच्छा समझा जाता है ऐसे शख्स को जो दूसरों की फिक्र करता है, मगर सच्ची बात यह है कि इंसान के अंदर फितरी तौर पे दूसरों की फिक्र रख दी गई है, और यही वो चीज़ है जो इंसान को जानवरों से अलग करती है। जानवर भी कई मरतबा दूसरों की फिक्र करते हैं, मगर जानवर अगर दूसरों की फिक्र ना भी करें तो उसको ऐसे बुरा नहीं समझा जाता। आज से चंद साल पहले अफ्रीका के एक मुल्क जैम्बिया जाने का मौका मिला, तो वहाँ के जो मेज़बान थे उन्होंने कहा कि जी आए आज आपको शेर दिखाते हैं कि शेर खाना किस तरह से खाता है। मैंने कहा बहुत अच्छा। मैंने कहा जी बचपन में कराची के जो चिड़ियाघर है उसमें शेर को खाना खाते हुए किसी ज़माने में बचपन में देखा था, अब अफ्रीका के किसी शेर को खाना खाते हुए देखने में भी कोई हर्ज नहीं है। तो हमने कहा जी चलें चलते हैं। उन्होंने कहा जी ये जो खाना खाता है ना शेर, ये हमारे यहाँ बहुत बड़ा एक इवेंट समझा जाता है, और दूर दूर से और मुख्तलिफ मुल्कों से लोग आते हैं इस चीज़ को देखने के लिए, और ये जो उसका खाना खाना होता है ये कोई पिंजरे के अंदर नहीं होता, ये खुले मैदान में खाना खाता है, और गाड़ियाँ आके देख रही होती हैं और लोग गाड़ियों में बैठे हुए देख रहे होते हैं कि ये शेर खाना खा रहा है। तो हम उनकी गाड़ियों में बैठ के और वहाँ चले गए जहाँ शेर ने आना था और खाना खाना था। तो बहुत बड़ा मैदान था और उसके आगे यूँ जंगला लगा हुआ था और उसके पीछे हम सब थे। थोड़ी देर बाद एक मैदान था, फिर एक जंगला, और फिर एक पीछे मैदान था, और आगे वाले मैदान के जो आगे जंगला लगा हुआ था उसके आगे हम थे। तो यूँ समझ ले जहाँ हम खड़े थे उससे आगे एक मैदान और फिर उसके पीछे एक और मैदान। तो आगे जो मैदान था उसमें कुछ भी नहीं था, खाली मैदान था। थोड़ी देर बाद एक बड़ी सी गाड़ी आती है और उस गाड़ी के अंदर जो है वो कटी हुई एक गाय थी और मुर्गी भी थी, तो गोश्त था यूँ समझ ले, और गोश्त उसने तीन चार जगहों पे गोश्त के ढेर रख दिए। तो खाली गोश्त पड़ा हुआ था, खाली मैदान था। तो यही हम समझ रहे थे कि अब शेर आएंगे और खाएंगे इसे। थोड़ी देर बाद वही गाड़ी जाती है और पिछले मैदान में जो शेर थे उनका दरवाज़ा खोल देती है। शेर दौड़ते हुए आते हैं गोश्त खाने के लिए। तो वहाँ के जो मुकीम साथी थे, मैंने उनसे पूछा कि यार बड़ी भूख में है ये शेर, तो हर खाने के वक्त में ये भूख में होते हैं, क्योंकि हमारे जहन में तो यही था कि जैसे हम तीन वक्त खाना खाते हैं शेर भी तीन वक्त खाना खाता होगा। तो उन्होंने कहा कि जी इसलिए भूख में है कि शेर की ग़िज़ा इतनी है कि पूरे हफ्ते में एक मरतबा ही खाना खाते हैं, ये एक हफ्ते का भूखा शेर है। मैंने कहा एक हफ्ते का भूखा शेर है तो हमें क्यों यहाँ लेके आए हो? अल्लाह के बंदो अगर हमें लाना है तो कुछ खिला के रखो शेर को। बहरहाल शेर साहब आए तो नजर में यूं आ रहा था कि जी एक बब्बर शेर है बालों वाला, फिर उसकी आठ दस बारह बीवियां हैं, और फिर उसके बाद बहुत सारे बच्चे थे भी जो छोटे छोटे शेर। अब शेर साहब जो है वो अपनी बीवियों के साथ यूं दौड़ते हुए आए, शेर बीवी बच्चे सब भूखे एक हफ्ते से, सारे दौड़ते हुए आए, और जो बब्बर शेर था وہ جب کھانے کے پاس آیا تو سارے بالکل رک گئے ہیں. ببر شیر صاحب نے جو تین چار جگہوں پہ کھانے رکھے ہوئے تھے, پہلے ایک جگہ سے تھوڑا سا دیکھا, کچھ کھایا, پھر دوسری جگہ سے کھایا, پھر تیسری جگہ سے کھایا, تین چار جگہوں کو اس نے پہلے چیک کیا, اور پھر جس ڈھیر کو اس نے پسند کیا کہ جس میں وہ سمجھا کہ بڑا اچھا کھانا ہے, وہ اس والے ڈھیر پہ گیا اور اس نے کھانا شروع کر دیا. یعنی چار پانچ ڈھیر لگے ہوئے تھے اور اس میں سے جو سب سے اس کو پسند آیا اس ڈھیر سے اس ببر شیر نے کھانا شروع کر دیا. اور یہ آٹھ دس بیویاں جو اس کی شیر کی تھیں اور بچے تھے وہ دور کھڑے ہو کے بس دیکھ رہے ہیں سہم کے, کہ جب تک باس کھانا نہیں کھائیں گے تب تک کوئی اور کھانا نہیں کھا سکتا. اب کیا یہ سوچا جا سکتا ہے کہ ہماری بیویاں یا بچے ایک ہفتے تک بھوکے ہوں اور ہم کہیں نہیں جی کھانا جو پڑا ہے پہلے میں کھاؤں گا؟ تو انسان اور جانوروں میں فرق کیا ہے؟ مگر حیران کی اس چیز کی ہوئی کہ وہ بھوکی جو شیرنی تھی اس میں سے ایک نے دیکھا کہ شیر ادھر دور بیٹھا ہوا اس ڈھیر سے کھا رہا ہے گوشت کے, تو یہاں قریب بھی ایک ڈھیر ہے, تو ایک شیرنی ایسے تھوڑی سی آگے بڑھی کہ چلو میں تھوڑا سا یہاں سے کھا لیتی ہوں, اس کو کیا فرق پڑتا ہے, وہ تو ادھر سے اتنا کھا رہا ہے. اس شیر نے وہاں سے دیکھا کہ یہ آگے بڑھی ہے کھانے کے لیے, اس نے اپنا کھانا چھوڑا اور آ کے زور سے اس کو ایک لگائی کہ میں کھا رہا ہوں تو تیری ہمت کیسے ہوئی کھانا کھانے کی؟ انسان ایسا کر سکتا ہے؟ انسان تو ایسے نہیں کر سکتا. تو یہ جو دوسروں کو فائدہ دینا یا دوسروں کو تکلیف میں دے کر اپنے آپ کو پیش کرنا یا خدمت کرنا, یہ انسان کے اندر فطری طور پہ اللہ نے جذبہ رکھ دیا ہے. بس انسان جب گناہ کرتا ہے, غفلت کرتا ہے, برے ماحول میں ہوتا ہے یا ایسے ماحول میں جہاں بہت ہی خود غرضی ہوتی ہے, تو خود بخود یہ جذبہ ختم ہونے لگتا ہے. مگر فطری طور پہ انسان دوسروں کی تکلیف کو دیکھ کے پریشان ہو جاتا ہے. ہم نے ایسے لوگوں کو بھی دیکھا جو جانور کو پریشان ہوتے ہوئے دیکھ کے ان کی آنکھوں سے آنسو نکل جاتے ہیں. اللہ اکبر. تو یہ جو انسان دوسروں کی فکر کرتا ہے, انسان کا فطری جذبہ ہے, ہر معاشرے میں ایسے لوگوں کو پسند کیا جاتا ہے. تو جن معاشروں میں لوگ ایسے تھے کہ جنہوں نے اپنی قوم کی فکر کی, اپنی زندگیاں لگائیں ان کے لیے, ان کے بارے میں بہت کچھ لکھا جاتا ہے, لوگ ان کی تعریف کرتے ہیں, ان کے اوپر ترانے بنائے جاتے ہیں, تو ہر قوم کے اس طرح کے ہیروز کو, اس طرح کے شخص کو جس نے دوسروں کی خدمت کی ہے اور اپنی زندگی کو خود غرضی کو نہیں دیکھا بلکہ دوسروں کا فائدہ دیکھا, لوگ ان کی تعریفیں کرتے ہیں. اللہ کے پیارے محبوب ان لوگوں میں سے ہیں, مگر اللہ کے پیارے محبوب میں اور باقی دنیا میں جتنے بھی دوسروں کی فکر کرنے والوں میں سب سے بڑا فرق یہ ہے کہ جتنے بھی دنیا میں فکر کرنے والے لوگ ہیں ان کی تعریفیں لوگوں نے کی, اللہ کے پیارے محبوب وہ ہستی ہیں کہ جن کی تعریف دنیا کے لوگوں نے تو کی اور قیامت تک کرتے رہیں گے, مگر بڑی بات یہ ہے کہ آپ کی تعریف اللہ نے قرآن میں کی ہے, آپ کی اس صفت کی تعریف کہ آپ دوسروں کے لیے واقعتاً فکر کرتے ہیں, یہ تعریف اللہ نے قرآن میں کی اور بڑے خوبصورت الفاظ میں کی. لقد جاءکم رسول من انفسکم, کہ جو شخصیت جس کی میں تعریف کرنے والا ہوں اللہ فرما رہے ہیں وہ تم میں سے ہی ہے, ایسا نہیں کہ تم میں سے کوئی اور باہر سے لے کے آئے تھے, اسی معاشرے میں پیدا ہوئے ہیں, اسی طرح وہ کھا پی کے بڑے ہوئے ہیں, اسی تمہارے سسٹم کے اندر رہنے والا بندہ ہے. لقد جاءکم رسول من انفسکم, کہ تمہارے پاس رسول آئے جو تم میں سے ہی تھے, مگر ان کے اندر ایک خاص چیز ہے, عزیز علیہ ما عنتم, کہ ان کے دل میں تمہارے لیے اتنا سچا درد ہے کہ جو چیز تمہارے لیے نقصان دہ ہے وہ ان کے دل پہ گراں گزرتی ہے۔ حریص علیکم، تو جو چیز تمہیں نقصان دیتی ہے بہت دل پہ ان کو تکلیف ہوتی ہے اس کو دیکھ کے۔ یہ اللہ گواہی دے رہے ہیں اپنے کلام میں، حریص علیکم، اور جو چیز تمہیں فائدہ دیتی ہے وہ حریص ہے۔ حریص کہتے ہیں جب بہت زیادہ کسی چیز سے محبت کرتا ہو۔ تو جو چیز تمہیں فائدہ دیتی ہے اللہ کے رسول کو وہ چیز بہت حرص کی طرح محبوب ہے۔ بالمؤمنین رؤوف الرحیم، اور وہ مومنوں کے ساتھ محبت کرنے والے اور رحمت کرنے والے ہیں۔ تو نبی علیہ الصلوۃ والسلام اس دنیا میں بہت سارے فائدہ پہنچانے والے لوگ ضرور گزرے، ہر انسان کے اندر یہ جذبہ موجود ہے، مگر اللہ کے پیارے محبوب کی خاص بات یہ کہ اللہ نے آپ کی اس صفت کی تعریف کی۔ تو جب اللہ نے اس صفت کی تعریف کی اس کا مطلب ہے کہ آپ کے اندر یہ فائدہ پہنچانے کا جذبہ دنیا میں جو فائدہ پہنچانے والے لوگ ہیں اس سے زیادہ ہے۔ علماء نے فرمایا کہ چار چیزوں سے پتہ چلتا ہے کہ نبی علیہ الصلوۃ والسلام کی مبارک زندگی، آپ کا جو فائدہ پہنچانا انسانیت کو ہے اس کا کوئی مقابلہ دوسروں کے ساتھ ہے ہی نہیں۔ اور پہلی وجہ انہوں نے یہ بتائی کہ اس دنیا میں جتنے بھی لوگ گزرے ہیں نا دوسروں کو فائدہ پہنچانے والے، اور بڑے بڑے لوگ آج بھی ہم سنتے ہیں کہ جی یہ دوسروں کو فائدہ پہنچاتے ہیں، یہ فائدہ پہنچانے والے لوگ عام طور پہ یا تو خود بہت امیر یا ان کے پاس کسی طرح سے بہت امیر لوگوں کی سپورٹ ہے، مال ہے تو دوسروں کو مال دے رہے ہیں۔ نبی علیہ الصلوۃ والسلام وہ مبارک شخصیت کہ جب ان کے پاس ہے مال تو بھی دوسروں کی مدد کی، جب نہیں تھا تو بھی دوسروں کی مدد کر دی۔ یعنی یہ جذبہ ہر حال میں۔ حدیث پاک میں آتا ہے کہ حضرت ابو ہریرہ رضی اللہ عنہ کئی دن سے بھوکے، کھانے کو کچھ نہیں تھا، فاقے اتنے ہو گئے کہ اب انہوں نے سوچا کہ جی میں مسجد سے باہر نکلتا ہوں اور جا کے ڈھونڈتا ہوں کوئی شخص تو مجھے اپنا مہمان بنا ہی لے گا، یا کوئی کھا پی رہا ہوگا تو اس کے ساتھ جا کے بیٹھ جاؤں گا تو مجھے کچھ کھلائے گا، بھوک بڑی لگ رہی ہے اب تو۔ کئی دن سے کچھ نہیں کھایا، فرماتے مسجد سے نکلا اور میں نے دیکھا صدیق اکبر رضی اللہ عنہ سامنے سے آ رہے تھے اور میں ان کے پاس چلے گیا اور میں نے جا کے ان سے ایک دینی سوال کیا، اور دینی سوال کرنا میرا مقصد نہیں تھا، مقصد تو یہی تھا کہ میں ان سے سوال کروں گا یہ جواب دیں گے، ذرا گفتگو شروع ہوگی تو ہو سکتا ہے یہ کہیں گے کہ بھائی کیا مسئلہ ہے، کھانا پینا کھایا ہے، چلو نا میرے ساتھ آؤ کھا لو۔ تو انہوں نے کہا میں نے سوال کیا اور حضرت نے میرے سوال کا بڑا اچھا جواب دیا، اس کے بعد حضرت تشریف لے گئے، کھانے پینے کی کوئی بات ہی نہ ہوئی، بھوک اتنی شدید لگ رہی تھی۔ میں نے کہا چلو اب کسی اور کو ڈھونڈتا ہوں۔ فرمانے لگے کہ میں نے پھر دیکھا کہ حضرت عمر تشریف لا رہے ہیں، ان کے پاس بھی آگے بڑھا اور میں آگے بڑھ کے ان سے میں نے پھر ایک دینی سوال کیا، میں نے کہا ذرا گفتگو شروع ہوگی تو پھر کوئی بات کھانے پینے کی طرف بھی جائے گی۔ فرمانے لگے میرے سوال کا بڑا اچھا جواب دیا حضرت عمر رضی اللہ عنہ نے، اس کے بعد وہ بھی تشریف لے گئے، میری بھوک اپنی جگہ وہیں تھی۔ فرماتے ہیں کہ پیچھے میں نے نبی علیہ الصلوۃ والسلام کو آتے ہوئے دیکھا اور میں نے سوچا کہ آپ سے بھی ذرا گفتگو شروع کر دوں، تو میں نے جا کے ایک دینی سوال اللہ کے پیارے محبوب سے پوچھنا چاہا۔ میں نے سوال شروع کیا، نبی علیہ الصلوۃ والسلام نے فرمایا ابو ہریرہ تمہیں بھوک لگی ہے، چلو میرے ساتھ۔ تو اللہ کے پیارے محبوب نے ماپ لیا کہ اصل میں تو بھوک ہے۔ نبی علیہ الصلوۃ والسلام ان کو اپنے ساتھ اپنے گھر لے آئے، آپ کو یہ بھی نہیں پتا تھا کہ آپ کے گھر میں بھی کچھ کھانے پینے کو ہے یا نہیں ہے۔ گھر میں لانے کے بعد اپنی ازواج مطہرات میں سے کسی ایک سے آپ نے پوچھا کہ جی گھر میں کچھ کھانے پینے کے لیے ہے، اور اندر سے جواب آیا کہ جی کھانے کے لیے تو کچھ نہیں ہے، ایک پیالہ دودھ کا پڑا ہے جو آپ کے کسی جاننے والے نے آپ کے لیے بھجوایا ہے۔ یعنی کچھ نہیں تھا، اس حال میں بھی لے کے چلے گئے اپنے ساتھ حضرت ابو ہریرہ رضی اللہ عنہ کو۔ کر لیں کر لیں، تو کچھ بھی نہیں تھا اور حضرت ابو ہریرہ کو لے گئے، مگر جب اندر سے اب یہ بات آئی کہ جی ایک پیالہ دودھ کا موجود ہے، تو حضرت ابو ہریرہ فرماتے ہیں کہ مجھے خوشی ہوئی کہ چلو کچھ تو ہے، اتنے عرصے سے جو بھوکا بیٹھا ہوں تو کچھ تو ہے جو مجھے مل جائے گا۔ تو فرماتے ہیں کہ چلو دودھ ہی مل جائے، میرا کچھ نہ کچھ کام بن جائے گا۔ مگر پھر کہتے ہیں کہ اگلی بات جو میں نے نبی علیہ الصلوۃ والسلام کی جب سنی تو میں اور پریشان ہو گیا۔ آپ نے فرمایا ابو ہریرہ یہ اصحاب صفا جتنے ہیں ان کو بھی بلا کے لے آؤ، وہ بھی دودھ پی لیں۔ حضرت ابو ہریرہ فرماتے کہ میں تو حیران ہی ہو گیا، سچی بات یہ کہ مجھے بڑی تکلیف بھی ہوئی دل میں، ایک پیالہ دودھ کا ہے، یہ اصحاب صفا تو 60-70 ہیں، یہ سب آ جائیں گے تو پھر مجھے کتنا دودھ ملے گا، اتنی بھوک ہے، مشکل سے ایک پیالہ مل رہا تھا اور اللہ کے پیارے معروف نے ان 60-70 لوگوں کو بلا لیا۔ کہنے لگے نبی علیہ الصلوۃ والسلام کا حکم کی پیروی کرنا تو سب پہ فرض ہے، میں چلے گیا، میں نے سارے اصحاب صفا کو بلا لیا کہ اللہ کے پیارے محبوب بلا رہے ہیں۔ اور عام طور پہ اصحاب صفا جو جاتے تھے نبی علیہ الصلوۃ والسلام کے گھر میں تو کچھ کھانے پینے کا ہی معاملہ ہوتا تھا، ایک خاص جگہ بھی بنی ہوئی تھی جہاں تھوڑا تھوڑا کر کے یہ سب آتے تھے، تو وہ بھی خوشی خوشی سارے ہی پہنچ گئے ایک پیالہ دودھ کا۔ اللہ اکبر، نبی علیہ الصلوۃ والسلام نے حضرت ابو ہریرہ سے ہی فرمایا کہ ابو ہریرہ ان سب کو دودھ پلاؤ، اور نے کہا جی اب اگر میں نے ان سب کو پلانا ہے تو پھر تو مجھے ایک گھونٹ بھی نہیں ملے گا اس میں سے۔ کہتے ہیں اور پریشان ہو گیا کہ اتنا اچھا ایک پیالہ دودھ کا مل رہا تھا وہ بھی ہاتھ سے گیا۔ کہنے لگے میں نے سب کو پلانا شروع کیا، ہر صحابی کو پلانا شروع کیا، ہر صحابی نے پیا اور خوب سیر ہو کے پیا، 60-70 صحابہ کرام اس میں سے دودھ پی گئے، آخر میں میں اور اللہ کے پیارے محبوب ہم دو ہی باقی رہ گئے، مگر دودھ پیالے میں اسی طرح سے موجود تھا۔ اب میرا دل چاہا کہ میں اللہ کے محبوب سے عرض کروں کہ آپ اس میں سے نوش فرمائیں، مگر نبی علیہ السلام نے فرمایا کہ ابو ہریرہ تم اس میں سے پیو۔ اب تو حضرت ابو ہریرہ نے اس میں سے پیا، جب پیا تو انہوں نے کہا میں نے یہ احساس کیا کہ میں اتنا پیوں کہ اللہ کے نبی بھی پی سکیں اس میں سے، تو میں نے پیا اور پی کے نبی علیہ الصلوۃ والسلام کو دیا، تو اللہ کے پیارے محبوب نے فرمایا کہ نہیں ابو ہریرہ اور پیو اس میں سے۔ فرمانے لگے میں نے نبی علیہ السلام کی حکم کی تعمیل میں اور پیا اس میں سے، پھر میں نے تھوڑا سا پھر چھوڑ دیا، میں نے کہا اللہ کے نبی آپ پیا، آپ نے فرمایا نہیں اور پیو ابو ہریرہ۔ میں نے کہا جی اب اللہ کے نبی فرما رہے ہیں، میں نے خوب پیا۔ کہتا خوب پینے کے بعد پھر اس میں باقی تھا، میں نے پھر اللہ کے نبی کو دیا، آپ نے فرمایا نہیں اور پیو، میں نے پھر اور پیا۔ اب جب اللہ کے نبی نے فرمایا نا اور پیو، میں نے کہا نبی اللہ کے نبی سے اللہ کے نبی اب تو میرے پیٹ میں جگہ بھی نہیں ہے، اب اور پی بھی نہیں سکتا، پورا پیٹ بھر گیا، اس بھوکے آدمی کے پورا پیٹ بھر گیا۔ اس نے کہا میں نے اس پیالے کی طرف دیکھا، تو فرماتے ہیں ابو ہریرہ رضی اللہ عنہ کہ اس میں دودھ پھر بھی اسی طرح موجود تھا۔ پھر میں نے یہ پیالہ نبی علیہ الصلوۃ والسلام کی خدمت میں پیش کیا، آپ نے پھر اس میں سے نوش فرمایا، تب جا کے اس پیالے میں سے دودھ مکمل ہوا۔ तो कहाँ इस दुनिया के मदद करने वाले, कहाँ इस दुनिया के दूसरों की फिक्र करने वाले अल्लाह के महबूब के बराबर हो सकते हैं। ये ना अमीरी है ना कोई और चीज, फिर भी लगे हुए हैं दूसरों की खिदमत करने में। सलाम उस पर के जिसने बेकसों की दस्तगीरी की, सलाम उस पर के जिसने बेकसों की दस्तगीरी की, सलाम उस पर के जिसने बादशाही में फकीरी की, सलाम उस पर के जिसने बादशाही में फकीरी की, सलाम उस पर के जिसके पास चांदी थी न सोना था, सलाम उस पर के जिसके पास चांदी थी न सोना था, सलाम उस पर के टूटा बोरिया जिसका बिछोना था, सलाम उस पर के टूटा बोरिया जिसका बिछोना था। तो दुनिया के जितने भी दूसरों की मदद करने वाले हैं उनमें और अल्लाह के प्यारे महबूब में बड़ा फर्क है। ये दुनिया के जो दूसरों की फिक्र करने वाले, जिनको अंग्रेजी में फिलैंथ्रोपिस्ट कहते हैं, ये अमीर लोग होते हैं, बड़ी बड़ी फाउंडेशंस बनाते हैं। बिल गेट्स फाउंडेशन है, लाखों डॉलर और अरबों डॉलर खर्च करते हैं मगर हैं अमीर। और अल्लाह के प्यारे महबूब वो, जब अल्लाह ने दिया तब भी सब में बांट दिया, जब नहीं था फिर भी किसी तरह से दे दिया। उलमा ने फरमाया कि सिर्फ यही वजह नहीं कि आप दुनिया के दूसरे और फिक्र करने वालों से बेहतर, बल्कि इससे बढ़ के एक और वजह है, और वो ये है कि दुनिया के जो दूसरों के फिक्र करने वाले लोग, दुनिया में जो रज़ाकार लोग होते हैं, वो ख़ुद अपने आप को पेश करते हैं कि जी हम दूसरों की खिदमत करेंगे, हम दूसरों की फ़िक्र करेंगे। अल्लाह के प्यारे महबूब वो हस्ती हैं जिन्होंने ना सिर्फ ख़ुद दूसरों की फ़िक्र की, एक पूरा माशरा ऐसा बना दिया जिसको पता है कि मैंने दूसरों की फ़िक्र करनी है। मुसलमानों को अल्लाह के प्यारे महबूब ने तरकीब दे दी कि जो दूसरों की फिक्र में लगेगा अल्लाह रब्बुल इज्जत उसकी मदद में लग जाएंगे। इसलिए हर मुसलमान का शौक ये होता है कि किसी तरह से मुझसे दूसरों को फायदा हो जाए। पूरा माशरा तैयार, हर शख्स तैयार कि मैं किसी तरह दूसरे के काम आ जाऊं। और फिर मशहूर हदीस आपने फरमाया, खैरुन नास मन यनफउन नास, कि लोगों में सबसे बेहतरीन वो है जो दूसरों को फायदा देने वाला है। तो दुनिया के आम जो दूसरों को फायदा देने वाले लोग गुजरे हैं उनमें और अल्लाह के प्यारे महबूब में बड़ा फर्क, कि जो आम लोग दुनिया के दूसरों को फायदा देने वाले, उन्होंने खुद खूब फायदा दिया, अल्लाह के प्यारे महबूब ने पूरे माशरे को ऐसा बना दिया। 1400 साल बाद भी आपके मानने वाले ये मानते हैं कि जी हमारी जिंदगी दूसरों को फायदा देने में गुजर जाए। अल्लाहु अकबर। हदीस पाक में वाक्य नकल किया जाता है कि सहाबा कराम का ये आलम हो गया था दूसरों की फ़िक्र करने का कि ऐन मौत के औकात में भी उनको फ़िक्र यही होती थी कि दूसरे का भला हो जाए। ये अजीब चीज़ है, मौत के वक्त किसी को कुछ नहीं पता होता है, मगर हदीस पाक में आता है कि गज़वे के दौरान एक सहाबा कराम को बहुत ज़्यादा चोटें आई और इन चोटों की वजह से करीब ही था कि आपका सांस निकलने वाला था, खून बहुत बह चुका था। तो एक सहाबी ने देखा कि मेरा ये भाई ज़मीन पे पड़ा हुआ है और काफ़ी ज़्यादा इसके ऊपर बहुत ज़्यादा वार हुए हैं, तो उसने कहा अब इनकी जान तो निकलने वाली है, पियानी का पानी का प्याला लेके उनके करीब आए कि जी ये प्याला लीजिए, गर्मी भी सख्त है, आपकी जान भी अब निकलने वाली है, खून भी बहुत बह चुका है, तो ये थोड़ा पानी पी लीजिए। अब इस आलम में जिसके ऊपर इतनी चोटें जिसको लगी हों कि अब जान निकलने वाली है, सख्त गर्मी का दिन है और कोई पानी पिलाने वाला पानी पिला रहा है, तो हमारे जैसा तो यही कहेगा भाई जल्दी ला, देख क्या रहा है तू, देख नहीं रहा है किस हाल में हूं। नेक से नेक आदमी भी यही कहेगा कि देख नहीं रहा है मेरा क्या हाल हुआ है, पानी भी नहीं लेके आ रहा। और ये सहाबी जो हैं उन्होंने देखा कि ये पानी लेके आए हैं, तो आपने अपने होंठ बंद कर लिए, जबान से अल्फाज भी नहीं निकल रहे थे, इतनी ताकत ही नहीं थे कि अल्फाज कह सकें, होंठ बंद किए ताकि पानी मैं ना पी लूं, और इशारा आंखों से किया उधर दिखाया कि वो देखो एक और भाई उधर पड़ा हुआ है उसको पिला। अल्लाह अकबर, ये तारीख में ये मिसाल नहीं मिल सकती कि ऐसे लोग ऐन मौत के वक्त वार पे वार खाया हुआ बंदा कह रहा है नहीं अभी नहीं पानी नहीं चाहिए उधर उसको दो। तो वो सहाबी जो हैं ये पानी लेके और इन दूसरे सहाबी के पास गए, वो भी इसी हालत में थे, कमोबेश इसी तरह खूब चोटें लगी हुई थी, खूब खून बह चुका था, और फिर उनका भी वही हाल, आखिरी वक्त का हाल के जुबान से अल्फाज भी नहीं निकल रहे थे। उन्होंने भी ऐन वही काम किया जो पहले वाले ने किया, होंठ बंद कर लिए, नहीं पानी मैं नहीं पीऊंगा, और आंखों से उन्होंने भी इशारा किया वो मेरा एक और भाई उधर पड़ा वो देखो उसको पानी की जरूरत है। ये बातें करना आसान, ये अमल जो है ये तारीख पेश नहीं कर सकती। इसलिए जहां और दूसरी वजूहात है कि सहाबा कराम अम्बिया कराम के बाद सबसे ज्यादा अफजल लोगों की जमात है, इसकी एक वजह यह भी है कि अल्लाह के प्यारे महबूब ने उनको खैरुन नास बना दिया था, बस फायदा देने वाले थे और हर एक को फ़ायदा देने का शौक़ रखते थे। तो नबी अलैहिस्सलाम ने फरमा दिया कि ऐसे लोग तो दुनिया के बेहतरीन लोग हैं। तो वो सहाबी फिर तीसरे जो सहाबी थे उनके पास गए पानी लेके, जब वहाँ पहुँचे तो वो फौत हो गए थे। अब फिर पानी लेके दूसरे के पास आए तो वो भी फौत हो गए थे, और जब पानी लेके पहले वाले के पास आए तो वो भी फौत हो गए थे। तो तारीख़ में ऐसी मिसाल नहीं मिल सकती कि एक शख्स है उसने ना सिर्फ ख़ुद दूसरों को फ़ायदा दिया पूरी ज़िंदगी, एक माशरा ऐसा बना दिया जो 1400-1500 साल से दूसरों को फ़ायदा देने को अपने लिए बड़ी सआदत समझता है। तो दुनिया के दूसरों को फ़ायदा देने वाले लोगों में और अल्लाह के प्यारे महबूब में बहुत बड़ा फ़र्क है। तो उलमा के नज़दीक चार बड़े फ़र्क नबी अलैहिस्सलाम में और इस दुनिया में जो लोगों ने दूसरों को फ़ायदा दिया उनमें, और उसमें एक फ़र्क ये है कि इस दुनिया में जिन्होंने दूसरों को फ़ायदा दिया उनके पास बहुत सारा माल था तो उन्होंने फ़ायदा दिया। अल्लाह के प्यारे महबूब वो जिनके पास माल था तब भी फ़ायदा दिया, माल नहीं था तब भी फ़ायदा दिया। اور دوسرا فرق اللہ کے پیارے محبوب میں اور عام لوگوں میں جو دوسروں کو فائدہ دیتے ہیں کہ عام لوگوں نے خود فائدہ دیا، اللہ کے پیارے محبوب نے ایک معاشرہ بنا دیا جو آج تک دوسروں کو فائدہ دینا اپنے لیے نیکی اور سعادت کی بات سمجھتا ہے۔ اور تیسرا فرق اللہ کے پیارے محبوب میں اور عام دوسروں کو فائدہ دینے والے لوگوں میں وہ یہ ہے کہ اس دنیا میں جتنے بھی یہ فیلانتھروپسٹ لوگ گزرے ہیں نا، جو دوسروں کو فائدہ دیتے ہیں، دوسروں پہ ہزاروں لاکھوں روپے نچھاور کرتے ہیں، یہ وہ لوگ ہوتے ہیں جو دوسروں کی ظاہری مدد کرتے ہیں کہ جی ان کی صحت کی مدد کر دی، تعلیم میں ان کی مدد کر دی، تکلیف میں ان کی مدد کر دی، آفت آئی ہے تو مدد کر دی۔ مگر نبی علیہ الصلوۃ والسلام وہ مبارک ذات کہ آپ نے دوسروں کی مدد صرف ظاہری اعتبار سے نہیں کہ مال پیسے سے صرف مدد کی، جہاں کہیں آپ نے کوئی غم زدہ دیکھا آپ نے اس کی بھی مدد کرنے کی کوشش کی کہ کسی طرح سے مجھ سے اس کا غم دور ہو جائے۔ کہنے کو امام الانبیاء مگر چھوٹا سا چھوٹا انسان اس کو آپ غم میں دیکھتے تو آپ کے دل کا یہ خواہش ہوتی کہ میں اس کے دل کے غم کو دور کر دوں۔ چنانچہ حدیث پاک میں آتا ہے کہ عید کی نماز پڑھانے کے لیے نبی علیہ الصلوۃ والسلام تشریف لے جا رہے تھے اور آپ کی نظر کچھ بچوں پہ، چھوٹے بچوں پہ پڑی جو کھیل رہے تھے آپس میں، جیسے بچے گھر کے باہر سب مل کے کھیل رہے ہوتے ہیں۔ آپ نے دیکھا کہ سارے کھیل رہے ہیں، ایک ہے ان میں جو الگ سے بیٹھا ہوا ہے اور بڑا ہی غم زدہ ہے۔ تو اب کہنے کو انبیاء کے سردار ہیں، کہنے کو ریاست مدینہ کے بادشاہ ہیں، اور اتنی ساری پوری مسلمان امت جہاں عید کی نماز کے لیے جمع ہے ان کے امام ہیں، اور اس عید کی نماز کے لیے عیدگاہ کی طرف جا رہے ہیں۔ چھوٹا بچہ غم سے اگر سائڈ پہ بیٹھا ہوا ہے، آپ نے وہاں عید کی نماز پڑھانے جانے کی بجائے اپنا رخ بدل کے اس چھوٹے بچے کی طرف کر دیا۔ عجیب، یہ کیسا انسان کہ اس کو یہ فکر ہے کہ جی یہ بچہ غم زدہ کیوں ہے، اللہ اکبر۔ اور یہ فکر اتنی زیادہ کہ آپ اس بچے کے پاس آئے، حدیث پاک میں آتا ہے چھوٹا بچہ تھا ایسے اتنا، تو نبی علیہ الصلوۃ والسلام اس سے بات کرنے کے لیے اس کے قریب بھی آئے، مگر حدیث پاک میں آتا ہے کہ آپ اپنے گھٹنوں کے بل بیٹھ گئے تاکہ اس کے چہرے کا اور آپ کے چہرے کا لیول ایک ہو جائے، بات چیت ہو سکے۔ کہاں انبیاء کے سردار، کہاں یہ چھوٹا بچہ۔ اور آپ نے پوچھا بیٹا تو کیوں ایسا غم زدہ، عید کا دن ہے، سارے بڑے خوش ہیں، سارے کھیل رہے ہیں، بچے تو کیوں نہیں کھیل رہا ہے؟ اب عام بندہ جو وقت کا بادشاہ ہو، اتنی بڑی قوم کو نماز پڑھانے جا رہا ہو، اللہ اکبر۔ تو عام بندہ یہ جب کر رہا ہوگا تو اس کی تو سوچ میں بھی نہیں آئے گا کون کھیل رہا ہے اور کون کیا کر رہا ہے، وہ یہی سوچے گا کہ کون بچہ کھیل رہا ہے کیا کر رہا ہے، وہ یہی سوچے گا کہ بس میں نے جا کے ایک اچھا سا بیان کرنا ہے، عید کی نماز جو ہے سب کچھ صحیح ہو جائے نماز میں، یہ بڑی فکر ہوتی ہے۔ تو نبی علیہ الصلوۃ والسلام اس بچے کی طرف آگے بڑھے، اس کے لیول پہ آگے اس سے پوچھتے ہیں کہ تو کیوں پریشان ہے؟ اس نے کہا اللہ کے نبی، یہ جتنے بھی کھیل رہے ہیں نا، ان کے والدین حیات ہیں، زندہ ہیں، میں یتیم ہوں۔ نبی علیہ الصلوۃ والسلام نے فرمایا تو پھر بھی کھیل لے، उसने कहा कि नहीं, मेरा दिल परेशान है, अभी खेल के जब फारिग होंगे, ईद की नमाज़ मुकम्मल होगी तो इनके वालदैन इनसे मिलेंगे, ये नए कपड़े पहनेंगे और ईद की खुशियाँ मनाएंगे, और मेरे पास ना नए कपड़े हैं ना मेरे पास वालदैन हैं, तो फिर मेरा दिल जो है वो परेशान होगा। उस परेशानी को सोच के अभी भी परेशान हो रहा हूँ। नबी अलैहिस्सलात वसलाम ने फरमाया कि तुझे परेशान होने की ज़रूरत ही कोई नहीं है। आपने उसको लिया अपने साथ और बजाए ईदगाह पे जाने के वापस अपने घर तशरीफ ले आए, और अपनी अज़वाज मुताहिरात में से एक जौजा से आपने फरमाया कि इसको नहलाओ, बच्चे को उसको नए कपड़े पहनाओ। तो नहलाया गया, नए कपड़े पहनाए गए, छोटा बच्चा बड़ा खुश हो गया। आपने फरमाया कि अगर तेरा वालिद नहीं तो मैं तेरा वालिद हूं। बहुत खुश हो गया कि अल्लाह के नबी ने फरमा दिया मैं तेरा वालिद हूं। फिर आपने उसका हाथ पकड़ा और आपने पूछा कि जब तेरा वालिद जिंदा था ईद की नमाज में तुझे किस तरह लेके जाता था? जिका वालिद तो मेरे मुझे यहाँ कंधे पे बिठा के लेके जाते थे। नबी अलैहिस्सलात वसलाम नीचे बैठ गए, आ मेरे कंधे पे बैठ जा। अल्लाह अकबर। चनाचे कंधे पे बिठा के अब आप उसको लेके जा रहे हैं। अब जहाँ से गुजर रहे हैं हर बंदा देख रहा है कि ये कौन खुश नसीब है जो अल्लाह के महबूब के कंधों पे जा रहा है। हत्ता कि वो बच्चे जो थे जो खेल रहे थे वो भी देख रहे हैं कि इस यतीम को वो दर्जा। नबी अलैहिस्सलाम को उसको अपने साथ ईदगाह पे ले गए, और जिस मिंबर पे बैठ के आपने लोगों से मुखातिब होना था आप उस मिंबर पे बैठे। वो बच्चा आपके कंधे से उतार के और नीचे बैठने लगा। आपने फरमाया नहीं, आज तू नीचे नहीं बैठेगा, इस मिंबर पे मेरे साथ बैठेगा। और फिर आपने इतने हजारों सहाबा कराम के सामने आपने फरमाया कि जिसने किसी बच्चे की कफालत की, यतीम बच्चे की कफालत की, वो जन्नत में मेरे साथ इस तरह होगा जैसे ये दो उंगलियां साथ होंगे। और आपने फरमाया उस बच्चे के सर पे हाथ रख के कि जिस शख्स ने शफकत का साथ बच्चे के, यतीम बच्चे के सर पे रखा, उसके नामाए आमाल में इतनी नेकियां लिख दी जाएंगी जितने वो बाल उसके हाथ के नीचे होंगे। दुनिया के जो दूसरों को फ़ायदा पहुंचाने वाले लोग, उन्होंने दूसरों को फ़ायदा पहुंचाया, किसी ने खाना पहुंचाया तो किसी ने राशन पहुंचाया तो किसी ने तेल पहुंचाया, किसी ने पैसे तकसीम कर दिए। अल्लाह के प्यारे महबूब वो कि दूसरों की ज़ाहिरी मदद भी की, उनके दिलों के गमों को दूर करने की भी फ़िक्र की। तो चार बड़े फ़र्क उलमाए कराम ने बताए कि जिसकी वजह से अल्लाह के प्यारे महबूब वो हमदर्द हैं जो दुनिया के हमदर्द बन ही नहीं सकते। कि दुनिया के हमदर्द वो कि अल्लाह ने उनको माल पैसा दिया, उन्होंने हमदर्दी की। दुनिया के हमदर्द वो कि जिन्होंने दूसरों की मदद की मगर इनफरादी तौर पे की। अल्लाह के प्यारे महबूब वो जिन्होंने दूसरों की मदद भी की और साथ साथ पूरे माशरे को भी दूसरों की मदद करने वाला बना दिया। और तीसरा बड़ा फ़र्क ये है कि अल्लाह के प्यारे महबूब वो जिन्होंने दूसरों की सिर्फ मदद नहीं की, उनके दिल को गमों को दूर करने की भी आपने कोशिश फरमाई। और चौथा फ़र्क, ये सबसे बड़ा फ़र्क है, और ये दुनिया के मदद करने वाले ये बन ही नहीं सकते। और वो क्या कि दुनिया में जो भी मदद करता है वो उन्हीं की मदद करता है जिसके साथ उसका ताल्लुक होता है। लोग अपनी कौम के लोगों की मदद करते हैं, या दूसरी कौम के लोगों की भी अगर मदद करते हैं तो ऐसे लोगों की मदद करते हैं जिनसे उनका ताल्लुक होता है अल्लाह के प्यारे महबूब वो मुबारक ज़ात कि जिन्होंने सिर्फ हमदर्दी अपनी कौम के साथ नहीं दुश्मनों के साथ भी हमदर्दी की है। ये अजीब बात है, फ़ायदा पहुंचाना तो हर बंदा फ़ायदा पहुंचाता है मगर दुश्मनों को फ़ायदा पहुंचाना ये बहुत ही अजीब व गरीब मामला, इसका कोई मुकाबला नहीं है। चनाचे नबी अलैहिस्सलातु वस्सलाम ताइफ तशरीफ़ ले गए सिर्फ दीन की दावत के लिए, और कोई मकसद नहीं था, सिर्फ इन लोगों को ये बताने के लिए कि तुम गलत रास्ते पे हो। और उन्होंने आप पे पथराव भी किया, उन्होंने आपके लिए गलत अल्फाज भी कहे, उन्होंने आपको कत्ल करने की कोशिश की, जान बचा के आप एक ऐसी जगह पे आए जहां आपको कुछ हिफाजत मिली। एक अंगूर का बाग था वहां आप तशरीफ़ लाए। हदीस पाक में आता है कि हज़रत जिब्रील तशरीफ़ लाए और उन्होंने नबी अलैहिस्सलाम से फरमाया कि अल्लाह के प्यारे महबूब ये जो वादी है ताइफ की जहाँ इन लोगों ने आपके साथ ये जुल्म किया, अल्लाह रब्बुल इज़्ज़त फरमा रहे हैं अगर आप चाहें तो ये दोनों पहाड़ों को मिला दिया जाए, ये सारे तहस नहस हो जाएंगे। नबी अलैहिस्सलाम ने फरमाया कि मैं कभी ये नहीं चाह सकता, ये जान के दुश्मन अभी अभी उनसे पत्थर खा के आ रहे हैं। फरमाया नहीं, ये नहीं करना चाह रहा, मुमकिन है कि अगर ये जिंदा रह जाए तो अगर ये ईमान नहीं लाते इनकी औलादों में से ईमान लाने वाले लोग आ जाएंगे। तो नबी अलैहिस्सलाम वो मुबारक ज़ात जिन्होंने हमदर्दी की, तो आम लोग तो अपने करीबियों अपनी कौम के लोगों के साथ अपने हामियों के साथ हमदर्दी करते हैं। नबी अलैहिस्सलाम वो ज़ात जिन्होंने दुश्मनों के साथ हमदर्दी की, ऐन दुश्मनी के वक्त में हमदर्दी करके दिखा दी। जो आसी को कमली में अपनी छुपा ले, जो आसी को कमली में अपनी छुपा ले, जो दुश्मन को भी जख्म खाकर दुआ दे, उसे और क्या नाम देगा जमाना, वो रहमत नहीं है तो फिर और क्या है। अल्लाह ताला हमें अपने प्यारे महबूब की सच्ची मोहब्बत नसीब फरमाए, उनकी हर हर सुन्नत पर अमल की तौफीक नसीब फरमाए, और हमें भी उनकी मुबारक सुन्नत की पैरवी में हमदर्दी करने वाला दिल नसीब फरमाए। आखिर दावाना अनिल हम्दुलिल्लाह रब्बिल आलमीन। थोड़ी देर के लिए सब हज़रात मुराकबा कर लें, आँखों को बंद कर लें, सर को झुका लें। दुनिया और जो कुछ